الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدنی چینل کے ناظرین جیسا کہ پچھلی قسط میں ہمارے ساتھ کچھ فائنینشل ایکسپرٹس تھے اور فائنانس سیکٹر سے تعلق رکھنے والے افراد تھے جنہوں نے سوالات کیے تھے آج بھی وہی فورم ہے اور ان کے مزید سوالات ہیں انشاءاللہ مفتی صاحب سے جوابات لیں گے اور آج بھی میں یہی گزارش پیش کروں گا کہ آخر تک بیٹھ کر بالخصوص توجہ کے ساتھ آپ دیکھیں گے تو انشاءاللہ سوالات کے ذریعے بھی بہت کچھ سیکھنے کو ملے گا اور ظاہر سی بات ہے جواب کے ذریعے تو آپ کو علم دین اور حلال و حرام کے احکام پتہ چلنے ہیں اللہ پاک ہمیں توفیق عطا فرمائے نبی پاک صلی اللہ تعالی علیہ وسلم کا فرمان ذیشان ہے بروز قیامت میرے قریب ترین وہ شخص ہوگا جس نے دنیا میں کثرت کے ساتھ درود پاک پڑھا ہوگا صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم جیسے کہ میں نے عرض کیا فورم وہی ہے ہمارے ساتھ پارٹیسپیٹ جو ہیں وہی ہیں جو پچھلی قسط میں تھے پچھلے ہفتے تھے انشاءاللہ آج سوالات کا آغاز جو ہے کچھ ترتیب چینج کر کے کریں گے اور بلال فتح اللہ بھائی کے پاس چلیں گے پہلے سب سے پہلے آج ان سے سوال لیں گے پچھلی قسط میں انہوں نے سب سے آخر میں سوال کیا تھا آج سب سے پہلا سوال ان سے لیں گے جی بلال بھائی
مفتی صاحب ایک سوال آپ سے شاید یہ کامنلی روز مرہ ہر ایک ملازم یا ہر ایک امپلائی کی زندگی میں یہ چیز وہ فیس کرتا ہوگا کہ اسلامک فائنینس کا کورس اٹینڈ کرنے کی وجہ سے کچھ معلومات یہ حاصل ہوئی تھیں کہ امپلائی کا ریلیشن شپ ہے یہ بھی ایک کانٹریکٹ ہے تو دونوں پارٹیز نے جس نے تنخواہ لینی ہے یا جس نے تنخواہ دینی ہے ان دونوں نے اپنے اپنے فرائض جو اس میں شامل ہوئے ہیں وہ پورے کرنے اور احسن طریقے سے پورے کرنے اب ملازم کا یا امپلائی کا ایک سب سے بڑا فرض یہ ہے کہ جو وقت اسائن کیا گیا ہے 8 بجے سے لے کے 5 بجے کے درمیان اس وقت میں وہ تمام کے تمام کام جو سیٹ نے حکم دیا ہے وہ پورا کرے اب بعض مواقع ایسے آتے ہیں کہ اس کا کام ختم ہو گیا اب اس کے پاس کچھ وقت موجود ہے تو اس وقت میں وہ جا بھی سکتا ہے ملازم عرض بھی کر سکتا ہے کہ جی میرے پاس یہ وقت موجود ہے میرا کام ختم ہو گیا عمومی طور پہ یہ دیکھا گیا ہے کہ بعض دفعہ وہ اپنے کاموں میں مشغول ہو جاتا ہے چائے پینے لگ جائے گا گفتگو کرنے لگ جائے گا یا کوئی اپنا کام سٹارٹ کر دے گا میرا سوال یہ ہے کہ کیا یہ ملازم پر لازم ہے کہ ہر دفعہ جب اس کا کام ختم ہو جائے اور کچھ دورانیہ دوسرے کام کے شروع ہونے سے پہلے آئے تو وہ اپنے سیٹ کے پاس جا کر ہر دفعہ اس کو متنبع کرے کہ میرا کام ختم ہو گیا ہے یا یہ اس کی ذمہ داری ہے یا سپروائزر کی ذمہ داری ہے کہ وہ مانیٹر کرے کہ جی اب کام ختم ہو گیا تو میں دوسرا کام دے دوں
دیکھیے رخصت اور آسانی جو ہے وہ انسان کے خمیر کے اندر چھپی ہوئی ہے بہت ساری جو مشکل باتیں اس کو نہ کرنے کا دل کرتا ہے تو آسانی انسان کے خمیر کے اندر چھپی ہوئی ہے تو انسان جو ہے وہ بہت سارے کام بتکلف کرتا ہے نہیں مجھے کرنا ہے بتکلف کرتے کرتے اس کی عادت بھی بن جاتی ہے جو موضوع آپ نے چھیڑا ہے تنخواہ دار جو طبقہ ہے یہ ہر ایک اس سوال کو پوچھنا چاہتا ہے لیکن پوچھنے والے جو افراد ہیں وہ دو طرح کے ہیں ایک وہ ہیں جو اپنے دل میں یہ لیے بیٹھے ہیں کہ جو ہم چاہتے ہیں وہی جواب ملے ٹھیک ہے لیکن معاملہ یہ ہے ہر شخص کی ڈیوٹی کا انداز مختلف ہے جیسے ایجوکیشن سیکٹر ہے ایجوکیشن سیکٹر کے اندر پیریڈ فارغ ہوتے ہیں ایک کالج کا استاد ہے وہ 3 پیریڈ پڑھائے گا باقی پیریڈ نہیں پڑھائے گا لیکن وہ بھی باؤنڈ ہے کہ اس وقت میں وہ رہے گا بعض یونیورسٹیاں ہیں وہاں ہو سکتا ہے رول تھوڑے الگ ہوں کالج کی حد تک تو کوئی رعایت نہیں ہے جو ہماری معلومات ہیں کہ نہیں جی ٹھیک ہے آپ کے پیریڈ بے شک کم ہیں لیکن آپ نے وہاں رہنا ہے اس کے لیے فقہ ایک لفظ استعمال کرتے ہیں تسلیم نفس بندہ اپنے آپ سپرد کر دے میں موجود ہوں آپ جو چاہے کام سے لے لیں مطلب جو میری صلاحیت کے مطابق ہے جو میرے منصب کے مطابق ہے جس پر میں آیا ہوں جاب کرنے تو ایک تو یہ کہ وہاں موجودگی کی بڑی اہمیت ہے یہ نہیں کہ ٹائم काम खत्म हो गया और टाइम बाकी है वो चला जाए, परमिशन के बगैर तो कतन नहीं जा सकता। परमिशन होता है, एक होता है मास्टर एमओयू कि आपके एक म्यूचुअल अंडरस्टैंडिंग हो गई है एक ही दफ़ा कि भाई ये सूरत हाल हुई तो मैं यूँ कर लूँगा। निजी इदारों के अंदर मजाज शख्स से आपने पूछ लिया तो ठीक है, सरकारी इदारों का मामला मुख्तलिफ होगा, उसमें कानून को फॉलो करना ज़रूरी है। नहीं, वहाँ बगैर कानून के रियायत तो कोई दे नहीं सकता। जो निजी इदारे हैं स्टेट, उसमें जो चाहे करे, वो तो रियायत देने पर मजाज है। आपके सवाल में एक बुनियादी चीज़ है, वक्त से पहले जाना। तो वक्त से पहले जाने में अंडरस्टूड इजाज़त है या सनातन इजाज़त है, ये ज़रूरी है। आपने एक अंडरस्टैंडिंग कर ली है कि भाई मेरी ये कैफियत है और मैं चला जाया करूँ, सेट राजी है तो ठीक है। और एक ये है कि काम नहीं है, आप मौजूद है वहीं पर। पहले तो ये बात है कि किसने मना किया कि आप चाय नहीं पी सकते। हाँ, औकाते कार होते हैं चाय के, बाद बड़े इदारे ऐसे होते हैं उनमें कैंटीन भी होती है, लेकिन औकाते कार होते हैं कि भाई किस वक्त आपको क्या काम करना है, चाय भी कहाँ बैठ के पीनी है। मतलब बाद अवकात बाज़ ऑफिस में अलाउ नहीं होता कि आप अपने टेबल पर ही चाय पिए, तो आप वहाँ बैठ कर खाना खाएं, ये भी अलाउ नहीं होता बाज़ जगहों पर। तो आपको ऑफिस ने, मैनेजमेंट ने कितना अलाउ किया है, कितनी इजाज़त दी है, और जिस टाइम काम नहीं है उसके हवाले से उनकी क्या हिदायत है। जो उनके जनरल हिदायत हैं उसको फॉलो करना ज़रूरी है। अब यहाँ बाज़ लोग फैसला करते हैं अपनी ख्वाहिशात के ताबे होकर कि जो आसान लगेगा हमें वही सही नज़र आएगा, और मामला है हलाल आराम का। अगर हमारे अपने फैसला करने में गलती हुई तो नतीजा क्या निकलेगा, रोज़ी आराम हो जाएगी। इस लिए एहतियात से काम लेना ज़रूरी है। आप ऐसे मकसद के लिए, मैं फुका फरमाते हैं कि अगर एक शख्स चाहता है मैं गलतियों से बचूं, अपने किसी दोस्त को कह दे कि मैं अगर गलती करता हुआ नज़र आऊं तो मुझे टोक दिया करो, तो यहाँ भी बंदा थोड़ा सा न्यूट्रल राय ले लोगों से। पता चला कि जो चोर आपके दिल में वही चोर उसके दिल में, वो न्यूट्रल राय नहीं देने वाला। तो मजाज शख्स से पूछ ले कि भाई मैं क्या करूँ इस मौके पर। तो यूँ बाज़ अवक़ात खुद से फैसला करने में ख्वाहिशात गालिब आ जाती हैं और बंदा जो है ना वो फिर ब्लाइंड होकर फैसला करता है, वो सही फैसला नहीं कर पाता। फिर पोजीशन वाइज फ़र्क होता है भाई, ऊंची पोजीशन के जो लोग होते हैं उनके लिए रियायतें ज़्यादा होती हैं, नीचे पोजीशन के जो लोग हैं उनके लिए रियायतें कम होती हैं। वजह ये होती है कि उनका एक काम का लेवल ऐसा होता है कि वो करना ही करना है। अब गेट कीपर है, ठीक है, अब वो गेट पर ना मिले तो आप खुद हैरान होंगे, गेट पर नहीं हो तुम, हमारा प्यून मौजूद ना हो
चाहिए।
मतलब कितना अहम हो जाता है प्यून, चिंतित में नहीं आता, आपको लगता है कि यार ऑफिस में सारे काम ही रुक गए हैं, हालांकि देखा जाए तो उसका काम का लेवल तो बिल्कुल छोटा सा है। इसी तरीके से और भी अफराद हैं, लेकिन जिन लोगों की बहुत हाई पोजिशन होती है, कंपनी खुद उनको रहते देती है, गाड़ियाँ बड़ी बड़ी देती हैं, पेट्रोल देती है, बहुत सारी चीज़ें,
काम की नोयत भी अलग होती है।
तो यूँ एक सांचे में रह के सबका जवाब नहीं दिया जा सकता।
मुझसे ये जो आपने वैसे तो जवाब दिया, लेकिन मैं चाह रहा हूँ थोड़ा और क्लियर हो जाए कि जो हम अपने दिल से पूछ रहे होते हैं, दिल भी तो बता ही रहा होता है ना, यानी वो जिसे आवाम में भी बाज़ लोग कह रहे होते हैं कि इस्तिफ्ता बिल कल्ब, अपने दिल से पूछ लो, तो अपने दिल से पूछ रहे तो दिल तो यही कह रहा होता है सेठ तो जालिम है, सेठ ने तो कोई रियायत ही नहीं दी हुई, तो भाई ये तो मेरा हक है, तो उस पर क्या करें।
देखें, ये ख्वाहिशात की जबान होती है,
ठीक है,
दिल की जबान वो होती है जिसको हम उर्फ़े आम में ज़मीर की आवाज़ कहते हैं, कि इंसान सोचता है कि मेरी एक पहचान बयान की है उलमा ने इसकी, हदीस पाक में अल इस्मु महाका फी नफ्सिक, कि गुनाह वो है जो तेरे दिल में खटके, कि लोगों को पता ना चल जाए।
ठीक,
एक पहचान ये है कि आप जो कर रहे हैं सेठ को पता चल गया तो फिर क्या होगा, ठीक है ना, फिर आप उस पर शर्मिंदगी महसूस कर रहे हैं,
छुपा रहे हैं,
तो ये वो कैफियत है कि जो आप छुपा रहे हैं
उससे बच,
आप चोरी कर रहे हैं, तो ये आपकी ख्वाहिशात की जुबान थी इसकी आपने पैरवी की।
ठीक, मैंने तो करेगा आवामी तौर पे,
आपसे मुराद आप नहीं है
जी, چلیں جی، میرا خیال ہے بلال بھائی جواب تو
یعنی اس پیمانے سے جو مفتی صاحب نے بیان کیا ہے چیزیں بالکل کلیئر ہیں کہ جو کھٹکتی ہے ظاہر ہے آپ کے سامنے آ جاتی ہے.
ہم بعض وقت آنکھ بند کر کے دیکھ رہے ہوتے ہیں، اگر اس زاویے سے دیکھیں نا کہ اس موقع پہ سیٹ دیکھے گا تو کیا کہے گا، اس کے کیا تاثرات ہوں گے، تو بہت ساری چیزیں واضح ہو جاتی ہیں. نارملی کیا ہوتا ہے؟
نہیں نارملی میں آپ کو بتاؤں، بالکل جو آپ نے کلیریفائی کیا نا کہ پوزیشن وائز ظاہر ہے مصروف رہنے کی کیفیت مختلف ہوتی ہے، وہ میرے خیال سے اس کو بہت اچھے سے ایکسپلین کرتی ہے کہ جیسے جیسے آپ نیچے ایک لیبر ہے، ظاہر ہے اس کا کام 8 بجے شروع ہوتا ہے، 5 بجے ختم ہوتا ہے.
جی، جس کی سیلری مثال کے طور پر وہ افراد جن کی سیلری 50-60-70 ہزار کے درمیان ہوتی ہے، ٹھیک ہے، ان کے لیے کیا سختیاں ہوتی ہیں؟
تو سختیاں تو سمجھیے آپ اسی اعتبار سے ہوں گی نا کہ ان پہ انہیں کچھ ذمہ داریاں دے دی گئی ہیں.
آج کل تو ویسے بھی تھم آ گیا ہے.
جی ہاں جی ہاں، تھم کا تعلق وہاں موجود ہونے سے ہے، لیکن آپ نے ڈیلیور کیا کرنا ہے، آپ کے کام کو جانچے گا کیسے آپ کا سیٹ، وہ ہوگا کچھ ذمہ داریوں سے جو آپ کو دی گئی ہیں کہ آپ نے سیلز فلانا جگہ تک پہنچا دینی ہے، آپ نے اتنا ڈپازٹ کلیکٹ کر کے لے کے آنے. اب بھلے آپ 8 بجے کے اور 5 بجے کے درمیان میں 4 گھنٹے کام کریں، آپ اوور ٹائم کام کریں، میرا تعلق اس کام کرنے سے نہیں ہے، میرا ریزلٹ سے تعلق ہے، یا آپ کو جو ایفرٹس کر کے وہ چیزیں لانی ہے اس سے میرا تعلق ہے، یہاں آپ گھر سے بیٹھ کے کر لیں.
یہاں بھی بعض اوقات افراط و تفریط ہوتی ہے کہ نو ڈاؤٹ ایک آدمی کھاتے کھول کے بیٹھا ہوا ہے، انٹری آپ نے کوئی نہیں کی، ٹھیک ہے،
جی جی ہاں،
تو سارا دن وہ کھاتے کھول کے بیٹھ رہنے کا کیا فائدہ ہے؟ ریزلٹ کی بہت زیادہ اہمیت ہوتی ہے کہ آپ نے جو کام کیا ہے کس معیار کا کیا ہے. خالی بیٹھا رہنا کافی نہیں ہوتا، لیکن بعض اوقات یہ ہوتا ہے کہ ایک آدمی کچھ کام ایسے ہوتے ہیں وہ ہو ہی نہیں پاتے اس سے، تو آپ یہ تو کہہ سکتے ہیں کہ بھئی ذرا میں اس کا رینیو کرنا، اس کو نہیں کرنا، کنٹینیو کرنا نہیں کرنا سوچوں گا، لیکن اس نے کام پورا کیا ہوتا ہے، جتنی اس کی کوشش ہے وہ بھرپور رہی ہوتی ہے، بعض اوقات کامیابی نہیں مل پاتی. اچھا، یہ جو پورا کارپوریٹ سیکٹر ہے، یعنی ہم جب دیکھتے ہیں کہ اتنا بڑا نظام چل رہا ہوتا ہے، بڑی بڑی فیکٹریاں ہوتی ہیں، گاڑیاں کھڑی ہیں جناب، درجنوں گاڑیاں کھڑی ہیں، بلکہ اس سے بھی زیادہ، اتنے ملازمین ہیں، سسٹم چل رہا ہے، فیکٹری چل رہی ہے، سپلائی چین چل رہی ہے. میں سمجھتا ہوں کہ وہ لوگ جو نکھٹو ہیں، جو کام چور ہیں، جو سمجھتے ہیں کہ دنیا میں کام ہی نہیں ہے، یہ نظام لوگوں کو کچھ سیکھنا چاہیے کہ جتنی یہاں پوٹینشیل ہے، جتنی یہاں روزانہ ایک نئے چیلنجز، نیا ٹاسک، نئی چیزیں، جتنی یہاں پر جو ہے وہ اخلاقیات، ایک کاروبار جو اخلاقیات ہیں بڑی اعلیٰ نظر آتی ہیں کہ بھئی آپ کے یہ کام ہیں، آپ نے یہ کرنے ہیں، آپ کے یہ مینرز ہیں، آپ نے یہ انجام دینے ہیں. ورکشاپس بھی ہوتی ہیں بعض اوقات. ایک صاحب مجھے ملے بڑی کمپنی میں، انہوں نے کام کیا، کہہ لیں گے ہماری کمپنی میں 6 رول کو فالو کیا جاتا ہے. کمپنی کہتی ہے آپ نے 6 رول فالو کرنے ہیں،
ٹھیک،
اس میں سے پہلا رول ہے رسپیکٹ. کسی بھی ملازم کی اس خواہ و پیونی کیوں نہ ہو،
جی،
رسپیکٹ کے خلاف کوئی بات نہیں کرنی،
رسپیکٹ نہیں کرنا،
رسپیکٹ نہیں کرنا،
ٹھیک.
تو یوں بہت ساری چیزیں ایسی ہیں کہ ہم لوگ آپ لوگوں سے سیکھتے ہیں کہ بھائی آپ کا مینجمنٹ سسٹم میں بڑا کمال گیا،
جی
آپ کی سپلائی چین کیسے چلتی ہے، فلانچیز کیسے چلتی ہے. تو دنیا میں جہاں حرکت ہو رہی ہوتی ہے وہاں برکت ہوتی ہے.
ویسے سوال تو آپ کا بڑا مطلب وسیع تھا، مفتی صاحب نے اس سے بھی وسیع جو ہے جواب دیا، لیکن چھوٹی سی بات اس میں ایڈ کرنا چاہوں گا کہ ملازمین جو ہیں، میں سمجھتا ہوں کہ بعض اوقات جب یہ غفلت کے مرتکب ہو رہے ہوتے ہیں تو ان کو خوش فہمی یہی ہوتی ہے کہ ہم نے بیوقوف بنا دیا ہے. جو آپ فرما رہے تھے کہ سیٹ دیکھا گیا تو کیا ہوگا، تو ظاہر سی بات ہے سیٹ کی آنکھوں سے، جو بھی ان کے اوپر کا فرد ہے اس کی آنکھوں سے تو بچ کے کام کر رہے ہوتے ہیں، لیکن میرا جو مشاہدہ ہے وہ تو یہ ہے یہ چھپ پاتے نہیں ہیں اور ظاہر ہو جاتے ہیں. اور اس وقت جو اس وقت کیفیت ہے ملازمتوں کی اور کاروباری زندگی کی، تو ایک کے پیچھے 10 افراد کھڑے ہوئے ہیں، چوائس بہت زیادہ ہے. تو اگر آپ کی جاب لگی ہوئی ہے تو بھائی کام کر لیں، ورنہ پھر گھر پہ ہاتھ رکھ کے بیٹھیں گے تو پھر آپ کو پرابلم ہوگا، پھر آپ کہیں گے دیکھو میرے ساتھ زیادتی ہو گئی، پھر کوئی آپ کو مداوع کرنے والا بھی نہیں ہوگا. تو ممکن ہے ابھی شاید ایسا کوئی سن رہا ہو. بعض مفتی صاحب ایسے بھی ہوتے ہیں جو دکھا رہے ہوتے ہیں ہم بہت کام کر رہے ہیں لیکن کر نہیں رہے. بہر اللہ تعالیٰ ہمیں اس میں بھی دیکھیں، حلال و حرام کے تو مسائل ہیں، اللہ تعالیٰ ہم نے جو بھی ملازمت کے ذریعے کریں یا کاروبار کے ذریعے کریں تو شریعت کے دائرے میں رہ کر جو بھی کام کرنا ہے ہم نے کرنا ہے. عمران الیاس بھائی کی طرف بڑھیں گے. جی عمران بھائی.
مفتی صاحب میرا یہ سوال ہے کہ آج کل آن لائن بزنس چل رہا ہے کافی، فیملیز نارملی اس میں زیادہ انگیج ہیں، وہ ایڈیشنل اضافی انکم کے لیے اس میں شامل ہوتی ہیں کہ ایک انکم مل جائے، تو اس کا سوشل میڈیا کا جو نیٹ ورک ہے یوز کیا جاتا ہے، अब वो ये करते हैं कि प्रोडक्ट की तस्वीर ले लेते हैं, इनकी प्राइस मालूम करके ऑनलाइन अपनी ऑफ़र कर देते हैं। अब वो ऑफ़र के बाद जब इनको ऑर्डर आना शुरू होते हैं तो फिर वो उनसे ऑर्डर लेके आगे से अपनी परचेजिंग करते हैं प्रोडक्ट की। उस परचेजिंग के बाद वो ऑर्डर डिलीवरी की जाती है, तो यहाँ उन्होंने कुछ परचेज़ किया नहीं, पहले सेल कर दिया, तो क्या ये जायज़ है?
तो पैसे वसूल होंगे ऑर्डर के, वो कब होंगे?
ये डिलीवरी पे,
डिलीवरी पर,
डिलीवरी पे,
कैश ऑन डिलीवरी का मामला है। अगर कैश ऑन डिलीवरी का मामला है ना, तो फिर थोड़ा सा तकल्लुफ करके चीज़ को सही किया जा सकता है। भाई आप जो तशहीर कर रहे हैं चीज़ की, आप उस पर लिखें कि हम ये चीज़ आपको मुहैया करेंगे, ठीक है, हमारे पास ये चीज़ देने की सहूलत मौजूद है, ठीक है, हमारी डील कैश ऑन डिलीवरी पर होगी, हमारा माल जब पहुंचेगा आपके पास उस वक्त हमारी डील होगी। ये अगर अपना पैटर्न बना लें तो अब डील तो ही नहीं है। भाई आप लोग ऑफिस में मौजूद हैं, कोटेशन को लेने आ जाता है, तो क्या कोटेशन लेना डन करना होता है? ठीक है, या परचेज आर्डर भेज देते हैं, खाली परचेज आर्डर भेज देना डन नहीं है, वो एक्सेप्ट भी तो करेगा ना। तो होता यह है कि ऑफर के तौर पर उसका ऑर्डर आया आपके पास, उसने आपको एक ऑफर किया कि मुझे ये चीज़ चाहिए, और अब आपने उसको जब डिलीवर की है और आपने कह दिया कि जब ये चीज़ पहुंचेगी उस वक्त सौदा है, तो इसमें कोई का बात नहीं है। हदीस पाक में भी है कि ला तबी माले साइंदक, जिस चीज़ के तुम मालिक नहीं हो वो चीज़ ना बेचो, तो हम बेच नहीं सकते उसको। लेकिन आप बेच कब रहे हैं? मालिक बने, पैकिंग की, उसको भेजा, और आपका मोटो ये था कि जब आपको मिलेगी और आप पैसे देंगे जब हमारी डील डन होगी। अब जो खराबी आना चाहती थी या हो सकती थी वो दूर हो गई।
और मतलब अगर ये ऑनलाइन में कैश पहले ले रहे हैं तो फिर
ज़रा मुश्किल हो जाएगा।
नॉर्मली देखा जाता है वो इतनी पैसा करवा लेते हैं या फिर इसी सिलसिले में कि भाई पेमेंट भेज दो फिर हम आपको डिलीवरी करेंगे,
इसमें प्रॉब्लम आ जाएगी। फिर कैश ऑन डिलीवरी के तरीक़ाकार में तो बड़ी आसानी है, फिर ये है कि वो माल पहले से खरीद कर रखे, या ये हो सकता है पेमेंट आ रही है ना, पेमेंट कब आ रही है? जब आपका रबता है इससे, कन्वर्सेशन आपकी हुई है, जब पेमेंट आएगी ना, मतलब अनजाने पर में तो बिल्कुल भी नहीं भेजेगा पेमेंट
जी।
तो पहले आप प्रॉमिस कर लें उससे कि ठीक है हम प्रॉमिस करते हैं आपको देंगे, फला वक्त में हम डील डन कर देंगे, खरीद लें, माल तैयार कर लें, फिर उस डील डन करें, पेमेंट मंगवा लें बेशक
पेमेंट,
लेकिन पेमेंट मंगवाने के बाद लेट मत करें आप, सेम डे कोशिश करें रवाना कर दें माल।
इसमें एक सूरत ऐसी भी होती है, फ़र्ज़ करें कि मेरे पास स्टॉक है लेकिन स्टॉक मेरे पास 10 पीस है, ऑर्डर अगला जो दूसरा कस्टमर है वो 20 पीस 25 पीस मतलब जाती है, मतलब मेरे पास ऑर्डर स्टॉक कम है।
देखिए दो तरह के ऑर्डर आते हैं, एक ऑर्डर आते हैं तैयार माल के। अगर आपके पास ऑर्डर आ रहा है तैयार माल के तौर पर तो आपके पास स्टॉक होना ज़रूरी है, मतलब आप प्रॉमिस ले लें, वादा कर लें तो ठीक है, लेकिन अगर आप डील डन कर रहे हैं तो आपके पास माल होना चाहिए। दूसरी किस्म यह है कि आपके पास ऑर्डर आ रहा है कि भाई ये माल बना कर दे दो, इस सूरत हाल के अंदर माल मौजूद होना ज़रूरी नहीं है।
जब हम परचेज करूँगा तो उस वक्त हमारी डील होगी, तो इससे पहले जो हम डील कर चुके हैं उसमें अब ये नीयत तो नहीं थी कि जी परचेज करके फिर सेल आउट करूँगा, तो उस पर क्या हुक्म लगेगा? वो जायज़ करार दी जाएंगी या उस पर नाजायज़ का या हराम का कोई उस्ताद आएगा इसके ऊपर?
देखिए जायज़ तो करार नहीं दी जाएगी, हाँ, और आमदनी भी हलाल नहीं होगी, और वो जो शख्स उसके पास जो चीज़ पहुंची है वो भी उसकी मिल्कियत में नहीं आई, वे बातिल के जो अहकाम है वो तो नाफिज होंगे।
मीन्स मैंने प्रोडक्ट लगाया, परचेज किया और फिर उसको भेजा और उसने मुझे कैश ऑन डिलीवरी की, लेकिन ये उस पर चीज़ मैंशन नहीं थी कि जी आपके ऑर्डर देने के बाद
आपने आपकी मिल्कियत में माल था, आप ऑनर थे।
मिल्कियत बाद में बनी, मतलब मैंने परचेज बाद में किया, आपसे पहले मैंने ऑर्डर लिया, देन मैंने परचेज किया, फिर आपको मैंने डिलीवर किया, लेकिन उसमें ये चीज़ प्रोसेस।
देखिए ऑर्डर लेने में भी देखा जाएगा कि आप प्रॉमिस की हद तक जा रहे हैं या आपने बाकायदा एक सौदा डन कर दिया।
ओके,
जिस तरह दुकानदार कहता है हाँ भाई कितना माल चाहिए बोलो, यानी वो तो सौदा डन हो रहा होता है, सौदा डन करने वाली अगर बात थी तो फिर प्रॉब्लम है।
ठीक है, तो इसकी जो फिर अगर इनकम जनरेट हुई तो उसको फिर डेफिनेटली
वो हलाल
नहीं होगी,
सिर्फ नफे का जो है ना वो सदका करना पड़ेगा, कैपिटल तो ठीक है उसकी अपनी।
उमर भाई की तरफ बढ़ते हैं। जी उमर भाई, काफ़ी हमने फाइनेंशियल बेसिस पे डिस्कशन किया और आज का जो हमारा डिस्कशन था वो ज़्यादातर एक एम्प्लॉयर और एम्प्लॉई के रिलेशन में या कॉर्पोरेट वर्ल्ड के रिलेशन में था। अब एक उससे थोड़ा सा ऑब्वियसली फाइनेंस के ऊपर ही रहते हुए एक तिजारत का या एक बिजनेस का डिस्कशन भी करते हैं, और मेरा जो सवाल होगा वो एक स्टॉकिस्ट और उसका जो पूरा का पूरा अरेंजमेंट होता है उसके लिए होगा। इस सवाल के लिए मैं दो एग्जांपल्स कोट करता हूँ तो शायद अच्छी तरह से अपना सवाल समझा सकूँगा। उसमें ऐसा होता है कि जैसे अभी हमारे पास बकरीद का दौर है, अब हमें से अक्सर लोग कुछ एज अ बिजनेस, कुछ एज अ पार्ट टाइम क्या कर रहे होते हैं, जानवर में इन्वेस्ट कर रहे होते हैं।
ठीक है,
नीयत उनकी शायद अच्छी होती है और मेरा जहाँ तक ख्याल है इसकी अवेलेबिलिटी भी करते हैं, बट उसके साथ साथ इसकी जो एक डाउन साइड आती है देखने को जो मिलती है एज अ सोसाइटी, वो इस जानवरों के पैसे बढ़ते चले जाते हैं। आपसे मैंने लिया, आपसे इन्होंने लिया, इनसे फिर आगे जिन्होंने कुर्बानी करनी थी उन्होंने ली, जहाँ तीन चार हैंड्स बदले ऑब्वियसली वो उसके पैसे बढ़ते चले जाएंगे।
ठीक है,
अब उसकी रोशनी में
किसी भी प्रोडक्ट की तरह जानवर में भी होता है,
जानवर में भी होता है। इसी तरह से हम देखते हैं कि जब हमारा माशाल्लाह ईद उल फितर का वक्त आता है तो लोग खजूरों की स्टॉकिंग कर लेते हैं। कुछ ऐसे होते हैं जो कि बिजनेस के तौर पे कर रहे होते हैं, और कुछ ऐसे होते हैं जो बस इसमें आ जाते हैं कि चलें जी एक फायदा हो जाएगा। और कभी कभी ऐसा हो भी सकता है कि इस प्रोडक्ट की मार्केट में किल्लत हो जाए, और कभी कभी ऐसा होता है कि किल्लत नहीं भी होती, बट सोसाइटी को जो इसका एक हार्म होता है वो ये होता है कि इसके पैसे ज़रूर बढ़ जाते हैं। तो ऐसी सूरतों में जो ऐसे लोग हैं स्पेशली जो इसको पार्ट टाइम कर रहे होते हैं या इसमें आ जाते हैं इस वक्त के करीब, उनके लिए क्या अहकाम हैं, और एक जो इस जिनका बिजनेस ही यही है उनके लिए क्या अहकाम हैं, अगर ये आप वाजे कर दें तो।
उमर भाई देखें, सही और गलत को हमें फ़र्क करके फिर आगे बढ़ना होगा। यहाँ कुछ काबिल मजम्मत पहलू भी होते हैं, लेकिन अक्सर चीज़ें इस सवाल के तनाजुर में ठीक होती हैं। एक मार्केट को शरीयत ने आज़ाद रखा है, किसी के माथे पे लिखा हुआ नहीं है कि ये लोहे का ही काम करेगा, ये सुनार का ही काम करेगा, ये फलां काम ही करेगा। हर शख्स किसी भी फील्ड में आ सकता है जो जायज़ है, वो पार्ट टाइम आए, वो फुल टाइम आए, वो सुबह काम करे, वो रात में काम करे, उसको हुर्रियत और आज़ादी है शरीयत की तरफ से। काम जायज़ होना चाहिए, काम का तरीक़ाकार जायज़ होना चाहिए। अगर मार्केट में तेज़ी ना आए तो उस शख्स का क्या होगा कि जो सबसे पहला बेचने वाला है, बराह रास्त उस पर असर पड़ेगा। तो मार्केट में तेजी रहेगी तो उसके माल की सप्लाई चेन बनी रहेगी ना। एक चलो ठीक है, किसी ने 50-100 बकरे पाल लिए, लेकिन जिसके पास 2-4 हैं उसका माल कौन खरीदेगा? तो तेजी का ताल्लुक हर शख्स से होता है। और फिर ऐसा नहीं है कि पार्ट टाइम शख्स आ गया, उसने आके 100 जानवर खड़े कर लिए, सिर्फ यही है कि मैं इससे खरीदूं। कराची में तो एशिया की सबसे बड़ी मंडी लगती है, इतनी बड़ी मंडी है, हम जाएं बार्गेनिंग करें, बस बार्गेनिंग करनी आती हो तो बाज़ों का तो जो है ना वो इतना फ़र्क आ जाता है जिसकी इंतहा नहीं है। अच्छा, ये तो आप इसकी बात करें जो सीज़न वाइज है। हम लोग जो है ना वो किसी जगह पे मौजूद थे, खाना लेना था, एक इतर वाला आ गया, इतर ले लें जी, कितने का? 3 माशा है, 400 रुपये की। ठीक है,
ठीक
है, यार छोड़ो भाई, इसमें ऑयल है, ये ऑयली इतर है, हालांकि जिस इतर में ऑयल मिलाया जाए ना वो 2 नंबर होता है। ठीक है, आम बंदे को तो नहीं पता ये बात, तो मैं तो टालना चाह, हमारे साथी से कहेंगे खरीद लेते हैं, मैं देखिए अगर खरीदना है ना तो इसकी वैल्यू है 50 रुपये। ठीक है, पहले तो वो शर्मिंदगी में आया, 50 रुपये में कैसे हो सकती है, 200 रुपये दे दें। मैंने कहा हमने सही वैल्यू बताई है, देनी है 2 करना चाहो, 50 में देकर चला गया। ठीक है, तो बाद अवकात जो ना आपको बार्गेनिंग करनी आना चाहिए तो आप ठीक रहेंगे, आप मशक्क़त बर्दाश्त नहीं करते, आप खाली मोहल्ले की मंडी से वापस आ जाते हैं तो प्रॉब्लम तो रहेगी फिर। तो इतनी बड़ी मंडी मौजूद है, ऐसा नहीं है कि आप माफिया के ज़ेर असर आ गए हैं और अपॉर्चुनिटी ख़त्म हो गई है, बहुत बड़ी फील्ड मौजूद है। दूसरी बात यह है उमेर भाई कि खराबियाँ कहाँ आती हैं? खराबियाँ वहाँ आती हैं जहाँ مصنوعی بحران پیدا کیا جاتا ہے. جیسے آپ نے اس فیلڈ کو تو ایڈریس کر لیا, میں جب دیکھتا ہوں چینی کو تو ڈیلیوری آرڈر چلتا ہے جناب, اس کا ڈیو چلتا ہے, ایک ہاتھ میں, دوسرے ہاتھ میں, تیسرے ہاتھ میں, مال تو اٹھنا نہیں ہے, ایکسپنس تو آنے نہیں ہے, مشقت تو ہونی نہیں ہے, تو ڈیلیوری آرڈر 10 ہاتھ میں 20 ہاتھ میں گھوم کے پھر جا کے ہول سیلر کے پاس آتا ہے, اور اس دوران چینی کتنی مہنگی ہو جاتی ہے, یان میں ڈیلیوری آرڈر چل رہا ہوتا ہے, اس دوران وہ قیمت میں کتنا فرق آ جاتا ہے. یہ جو ہے نا, یہ مصنوعی بحران ہے, یہ تجارت نہیں ہے, شریعت کی بھی خلاف ورزی ہے. شریعت یہ کہتی ہے جس مال کو آپ خرید رہے ہیں اس کا آپ قبضہ کریں, قبضہ کرنے کے بعد پھر آپ اس کو آگے بیچیں. خالی آپ نے پرچی آگے بڑھا دی تو مال پہ تو قبضہ کیا ہی نہیں آپ نے. یہ وہ پہلو ہے جو قابل مذمت ہے. اسی طریقے سے ایک اور پہلو اس وقت عمرہ پر جانے والے زائرین نے فیس کیا کہ چونکہ مدینہ منورہ میں تعمیرات ہو رہی ہیں ہوٹلوں کی, کچھ ہوٹل بند کر دیے گئے ہیں, کچھ ایریاز بند ہیں, تو شعبان کے مہینے میں ایسا ہوا گریٹ ہوا, جو کمرہ ملتا تھا رمضان میں 250-300 ریال پر ڈے پر 700 ریال پر پہنچ گیا. جائے کیوں پہنچا, ایک نے لے لیا, اس نے دوسرے کو بک کر دیا, تیسرے کو کر دیا, اس نے چوتھے کو کر دیا, پانچوں کو کر دیا, 10-10 بروکر انوالو ہیں. حالانکہ شریعت کی یہ تعلیمات ہیں کہ جو چیز آپ نے کرائے پر لی ہے آپ اس میں اگر کوئی اضافہ نہیں کرتے, یا آپ آگے جو کرایہ پر دے رہے ہیں کسی اور جنس میں کرایہ نہیں لیتے, جیسے آپ نے ریال کے بدلے لیا تھا, اگلا سودا آپ نے گولڈ کے بدلے کر لیا, عام طور پہ ایسا نہیں ہوتا. اور اگر آپ زیادہ کر رہے ہیں تو یہ ناجائز ہے, اور ناجائز چیز کا ارتکاب کرتے ہوئے ایک مصنوعی بحران پیدا کیا گیا. میں جانتا ہوں کئی لوگوں نے اپنی فیملیز کی ٹکٹ کینسل کروا دی, اتنا بھاری کرایہ ہم کیسے فیس کریں گے. ٹھیک ہے, دھڑام سے یہ رمضان میں بحران ختم ہوا اور وہی ہوٹل اپنے ریٹ پر آ گئے, جب کسٹمر ہی نہیں ملا, کنزیومر ہی نہیں ملا, دوبارہ اپنے ریٹ پر آ گیا. تو منڈی آزاد ہوتی ہے, اگر کہیں غلطی ہے تو اس کو تو ہم غلط کہیں گے. ایک چیز آزاد ہے, مطلب مارکیٹ آزاد ہے, اس میں بھاؤ کہاں جاتا ہے, سپلائی چین کس طرح بنتی ہے, تو نیچرل بنیادوں پر ہو رہی ہے اور کوئی مصنوعی چیز نہیں ہے اور قابل ضرر چیز نہیں ہے خاص طور پر, تو مذمت اس کی بیان نہیں کی جا سکتی. انویسٹر کا بھی حق ہے, لیکن یہاں ایک اور پرابلم ہے جو آپ کی بات, آپ نے موضوع جو چھیڑا ہے نا, ایک شخص کہنے لگا کہ مفتی صاحب اب تو انویسٹ جو خریدار تھے نا بڑے آئٹمس کے وہ کم ہو گئے. مگر کیوں کم ہو گئے؟ کہنے لگے ہر ایک کو شوق چڑھا ہے کہ میں 10-20 جانور اپنے کھڑے کر لوں, تو وہ لوگ کہتے ہیں کہ بھائی ہم اپنے جانور پال لیتے ہیں. تو ایسے ان بھاری پارٹیوں نے بھاری جانور خود ہی پالنا شروع کر دیے. اچھا, یہاں ایک اور بھی بات عرض کروں, ایک صاحب جو اسی طرح کے بھاری بھرکم جانور لیتے تھے, 20-25-25 لاکھ کا بیل, وہ کہنے لگے مفتی صاحب میں نے توبہ کر لی ہے, میں ایسا بیل نہیں لوں گا. کہنے لگے کہ اس میں گوشت تو نکلتا ہی نہیں ہے, اس کو تو آئل پلاتے ہیں, اس کو تو گھی کھلاتے ہیں, اس کو تو یہ کرتے ہیں, اتنی چربی نکلتی ہے, اتنی چربی نکلتی ہے, وہ سارے قصاب کو دینی پڑتی ہے. کیونکہ اگر میں 25 لاکھ کا وہ لے رہا ہوں, اس کی جگہ اگر میں 25 جانور لے لوں 1-1 لاکھ کے, تو اس میں گوشت زیادہ نکلے گا, اس میں تقسیم زیادہ ہوگا, اس میں جو صدقے کی افادیت ہے وہ زیادہ آئے گی. میں کہا دیکھیں تجربہ آپ کا ہے, آپ کہہ رہے ہیں کہ جی اتنا پرابلم ہے, میں تو اس میں انکار نہیں کروں گا, آپ کی رائے بڑی اچھی ہے. یوں موضوع چلا تو میں نے کہا چلیں اس کو ایڈریس کر لیا جائے.
وہ سپلائی جو ہوتی ہے, جیسے ساری گفتگو ان کا سوال آپ کا جواب ہوا, تو سپلائی جو ہو رہی ہوتی ہے تو آن ڈیمانڈ ہی ہو رہی ہوتی ہے نا, ڈیمانڈ آئے گی تو مارکیٹ بڑھے گی.
آن ڈیمانڈ آ رہی ہوتی ہے, اور جانوروں کے اندر تو ایک بڑا اچھا پہلو آ گیا ہے ہماری مارکیٹ میں. اب ایسا نہیں رہا کہ جانوروں میں جو تیزی ہے صرف بقرعید کے لیے, کیونکہ پاکستان سے ایک بڑی تعداد میں جو مٹن ہے وہ ایکسپورٹ ہو رہا ہے, اور اب تو بیف بھی جو ہے نا وہ ایکسپورٹ ہونا شروع ہو گیا ہے
بھاری مقدار.
کراچی میں ایک بہت بڑی 50 ایکڑ پر ایک سلاٹر ہاؤس لگا ہے, ये लोग ملیشیا وغیرہ دیگر جگہوں پہ بیچتے ہیں, سپلائی چین ایک کسان کے لیے اچھی بن گئی ہے
جی,
وہ پالے گا آگے بکے گا, بڑی اچھی مارکیٹ بنی ہے.
بعض اوقات ہوتا ہم ایک پہلو دیکھ رہے ہوتے ہیں, دیگر بھی پہلو ہوتے ہیں. چلیں آصف بھائی کی طرف بڑھتے ہیں. آصف بھائی کا کیا سوال ہے؟
حضرت یہ بتائیں کہ بٹ کوائن اس کو جو ہے نا اسلامی شریعہ کے اندر کیوں ابھی تک جو ہے نا موقع نہیں ملا کہ یہ لیجیمیٹ کرنسی بن جائے, کیا اس کی وجوہات ہے؟ کیونکہ اس میں بھی تو ایک ہاتھ سے دوسری طرف لینا دینا چل رہا ہوتا ہے, ایز اے پلاسٹک میں ہی تو نہیں کہیں گے, اس کو ایک طرح سے ہوائی ہی ہوتی ہے, مطلب ایک اکاؤنٹ ہوتا ہے جو مجھ سے اٹھ کے آپ کے پاس آ جاتا ہے.
لیجیمنٹ کا ہمارا ٹینجیبل تو نہیں ہے نا,
ٹینجیبل نہیں, مطلب یہ
جینوئن
قانونی.
دیکھیے بٹ کوائن کے حوالے سے بڑی تیز طرح رپورٹ شائع ہوئی ہے, میڈیا پہ چلی ہے. گورنمنٹ نے کہا کہ ہم ان ویب سائٹس کو بھی بند کریں گے, ان ایپس کو بھی بند کریں گے جو ڈیجیٹل کوئنز کا کام کرتی ہیں. دیکھیں ہمارا فتویٰ اس پر یہ ہے کہ یہ ناجائز ہے, اور اس کی بہت تفصیلی وجوہات ایک میرا تقریباً آدھے گھنٹے کا لیکچر ہے.
اوکے,
اور وہاں آپ کی طرح فائنینس کے اور پروفیشنس لوگ موجود تھے, ان کے سامنے میں نے ڈس کیا تھا, سوالات کے جوابات بھی دیے تھے. کیوں ناجائز ہے اس کے لیے اس لیکچر کو دیکھا جا سکتا ہے. خرابیاں موجود ہیں, تفصیلی گفتگو تو اس کے اندر موجود ہے.
کوئی ایک چیز اگر ابھی بتا سکیں تاکہ
انسرٹنٹی اس کے اندر.
اچھا,
اتنا ابہام ہے, اتنا ابہام ہے. ایک
فلکچویشن اپ اینڈ ڈاؤن
نمبر ایک بات یہ ہے. نمبر دو بات یہ ہے, اعلیٰ حضرت امام علیہ السنت رضی اللہ تعالیٰ کے زمانے میں معیشت کا بڑا برا حال تھا, مسلمان کمزور ہو رہے تھے. آپ نے چار نکاتی فارمولہ دیا کہ معیشت کیسے اوپر آ سکتی ہے. اس میں سے ایک نقطہ تھا بچت, سیونگ. آپ نے فرمایا کیسے لوگ ہو, مطلب میں اپنا مفہوم عرض کر رہا ہوں, پاؤ بھر چاندی دیتے ہو اور انگلستان سے ایک چھٹاک پیتل کی گھڑی منگواتے ہو پاؤ بھر چاندی دے کر. جو آپ نے 50-60 لاکھ روپیہ دے کے ایک کمپیوٹر کا کوڈ خریدا ہے, ٹھیک ہے
جی,
اس 50-60 لاکھ روپے کی فیکٹری لگ جائے گی. وہ فیکٹری پروڈکشن کرے گی, وہ پروڈکشن سے ایکسپورٹ ہوگی, ایکسپورٹ سے ڈالر آئے گا, ڈالر سے جی ڈی پی بڑھے گی, ملک اوپر آئے گا.
اب یہ کہہ رہے ہیں کی وجہ سے جو نا اس ایک
مطلب آپ مقصدیت کو بھی دیکھیں نا, مقصدیت کو دیکھیں اس پورے سسٹم کے اندر, مطلب کام وہ کیا جاتا ہے اس کی نیڈ ہوتی ہے. بٹ کوائن کی نیڈ نہیں ہے, بٹ کوائن کو سونا نہیں ہے کہ آپ اس کو کسی وقت جا کے مارکیٹ پرائز پہ کیش کروا لیں گے, پتہ نہیں اس وقت کیا قیمت ہے اس کی, نیچے چلا جائے اوپر چلا جائے, ٹھیک ہے, مطلب کہیں بھی نیڈ نہیں ہے. اچھا جو اس کے بروکر ہوتے ہیں, فلا ملک کے اندر جناب اے ٹی ایم لگی ہوئی ہے آپ بٹ کوائن نکلوا سکتے ہیں. ارے بھائی پوری دنیا میں لاکھوں اے ٹی ایم ہیں, ان کے اندر نہیں ہے, کسی ایک جگہ ہے تو آپ اس کو مثال بناؤ گے, ٹھیک ہے. تو نیڈ جس چیز کی نہیں ہوتی وہ چیز نظام کا ایسا نہیں بن سکتی, مقصدیت کو نہیں پہنچ سکتی وہ چیز. تو مقصدیت کو تو پہنچے کوئی چیز, مقصدیت کی طرف تو بڑھے. ہم سوچے کہ جناب یہ تو بجلی ہے, کارخانے اس کے بغیر نہیں چلیں گے, گھر اس کے بغیر نہیں چلیں گے, کوئی دکان اس کے بغیر نہیں چلے گی. بھائی بجلی ایک نیڈ ہے, تو کیا ڈیجیٹل کوائن ہماری نیڈ ہے؟ پھر ایک تو وہ ہے جس کا بڑے نام ہے, بٹ کوائن کا ایک بڑا نام ہے, لیکن بٹ کوائن کے نیچے جتنے بڑے بڑے فراڈ ہوئے ہیں, ون کوائن کے نام پہ فراڈ ہوا, دیگر کوائنس کے نام پہ فراڈ ہوئے. میں دو گھنٹے کے اندر ایک نیا کوائن بنا سکتا ہوں, مطلب جو سسٹم ہے اس کا بات عرض کر رہا ہوں کہ بھائی میں نے ایک کمپیوٹر رکھا اور بنا لیا, یہ میرا ایک بلاک چین چل پڑا ہے, کون قبول کرے گا اس کو؟
صحیح,
ٹھیک ہے. تو ہزاروں کی تعداد میں آ چکے ہیں, تو نیڈ نہیں ہے اس چیز کی, ہمیں حاجت نہیں ہے. ہم کیوں اپنا پیسہ ڈالیں اور غیروں کے ہاتھ میں دے دیں؟
مینس یہ کہ بٹ کوائن میں اگر میں سیل پرچیز کرتا ہوں وہ بھی ناجائز ہے, اور اگر اس سے ریلیٹڈ اگر میں کوئی سرور لگاتا ہوں جو اس ٹرانزیکشنز کو ایگزیکیوٹ کرواتا تو وہ بھی اسی اس میں آئے گا یا؟
دیکھیے اس کا مقصد کیا ہے,
یہی ہے کہ
غیر قانونی تو کم از کم وہ ہے نا, غیر قانونی اعتبار سے چھاپے بھی پڑے ہیں, ٹھیک ہے. بعض لوگ جو بڑا اس کا کام وام کرتے تھے چھاپے مارے ہیں, غائب ہیں. تو یوں معاملہ ایسا ہے کہ وہ کہتے ہیں نا کہ کولے کی دلالی میں ہاتھ کالے, وہ معاملہ ہے.
مینس آپ کو فیوچر میں بھی یہ چیز نظر نہیں آ رہی کہ بٹ کوائن کبھی جو ہے وہ,
ہم کوئی پیشن گوئی تو نہیں کر سکتے. ایک چیز اپنی کوئی ایسی حیثیت اختیار کر لیتی ہے, جب کرے گی تو پھر ہم بھی اس وقت اپنی رائے دیں گے.
فی نفسی جو ابھی حالات اس پوائنٹ سے ناجائز ہے.
چلیں جی, بٹ کوائن بھی ہوا, آصف بھائی کو جواب دے دیا ہے اور ہم نے بھی جواب سن لیا ہے. عادل بھائی کی طرف بڑھیں گے جی.
بلڈرس کے پاس جیسے ہم پلاٹ کی بکنگ کراتے ہیں,
तो अब जैसे बुकिंग तो हो रही होती है, लेकिन इसमें अक्सर एहतमाल ये होता है कि जैसे जो ज़मीन है उसके पास, वो उसके उसके पास उसकी मलकियत नहीं है, जो हमें मतलब एक शुबा सा होता है, एक सुनते हैं लोगों से, उस सूरत में क्या वहाँ बुकिंग कराना जायज़ है नहीं है?
देखिए, फ्लैट और प्लाट का मामला अलग है,
ठीक है।
फ्लैट जो है वो तो मौजूद ना हो तब भी उसकी बुकिंग करवाएंगे, क्योंकि वो मैन्युफैक्चरिंग है,
सही है,
मतलब मेक टू ऑर्डर है। प्लाट का मामला ये है कि वो बताएगा ये जगह आपकी है, जब तक ये पोजीशन ना हो आपका ख़रीदना जायज़ नहीं होगा, उसका बेचना जायज़ नहीं होगा। वजह यह है कि फ्रॉड का रास्ता आप खोल रहे हैं, और हम देख रहे हैं मतलब पिछले 5-7 सालों में, 10 सालों में कितना बड़ा इस्लाम पर फ्रॉड हुआ है, पूरे पाकिस्तान में हुआ है। आप इस्लामाबाद से खबरें देखें, लाहौर से खबरें देखें, कराची से खबरें देखें, वजह क्या है? सोसाइटी डाल दी जनाब, मैं इस्लामाबाद गया, एक बंदा मिला, मुफ्ती साहब सही कहते थे, तो काम था नहीं माना उसने, कहता यही हुआ, हमने फिर बुकिंग की, बिल्डर था, बुकिंग की, किसी को मरी फ्लैट दिया, किसी को यहाँ दिया, जो ऐलान किया था वहाँ दे ही नहीं सके, इन्वेस्टर तो पिट गया ना। शरीयत के रूल्स क्या कहते हैं? वो कहते हैं कंज्यूमर राइट्स का जो तहफ़ है ना, वो अव्वलीन चीज़ है,
सुभान अल्लाह।
मतलब कंज्यूमर राइट्स का तहफ़ करते हैं वो, कि भाई आपका हक है, आपको पता हो कि प्लाट कहाँ है, ताकि फ्रॉड ना हो सके, इसी में बेहतरी है।
नहीं, प्लॉट तो वो हमें ज़मीन तो दिखा देते हैं, ज़मीन फैलाएं,
लेकिन ये नहीं बताएंगे,
तो उसके
ये नहीं अगर वो देखें दो बातें, उसके पास मिल्कियत नहीं है तो हो सकता है वो ब्रोकर हो, उसका ब्रोकर, ये भी तो इस्तेमाल है ना। आपको वो प्लाट बेच रहा है वो ज़ाती मिल्कियत के तौर पर बेच रहा है या किसी की ब्रोकरी की बुनियाद पर बेच रहा है, ये दोनों चीज़ें ठीक हैं। लेकिन अगर वो किसी और की मिल्कियत में है और उसने इसको बेचना है और वो नहीं बेचता जिसकी मिल्कियत में है, थोड़ा प्रॉब्लम होगा।
मदनी चैनल के नाज़रीन, आप ये सीरीज़ देख रहे हैं, पिछले हफ्ते भी देखी, इस हफ्ते भी आपने देखी है। मैं यहाँ पे ये भी अर्ज़ करता चलूँ कि अगर आप समझते हैं किसी ख़ास मार्केट, किसी ख़ास कारोबार, किसी ख़ास फील्ड को फोकस करके इसी तरीके से या अहकाम तिजारत का जो नॉर्मल हमारा यूजुअल अंदाज है उसमें वो सवाल टारगेट करके लिए जाएँ, तैयारी करके किए जाएँ और मुफ्ती साहब से उस पर जवाब लिए जाएँ, जिससे आपको भी फ़ायदा हो, मदनी चैनल के दीगर नाजरीन को भी फ़ायदा हो, तो आप हमें कमेंट्स कर सकते हैं, आप हमें सजेशन दे सकते हैं, और ये ईमेल एड्रेस भी हम दे रहे हैं, फ़ोन नंबर भी दे रहे हैं, इस पर आप हमें मैसेज और मेल भी कर सकते हैं। मदनी चैनल की नशरियात जारी है। इख्तिताम से पहले मैं अपने तमाम गेस्ट पार्टिसिपेट्स का शुक्रिया भी अदा करता हूँ, सबसे बढ़कर मुफ्ती साहब का शुक्रिया अदा करता हूँ, हर हफ्ते ही तशरीफ़ लाते हैं, आप ही के रौनक अफरोज होने से सिलसिले में जान है कि सवालात आते हैं, आप जवाब देते हैं। बहरहाल मदनी चैनल की स्क्रीन ऑन है, एक प्रोग्राम के बाद दूसरा प्रोग्राम है, आपने किसी जगह स्विच नहीं करना, मदनी चैनल पर रहिए। स्टे विद अस, सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।